अहिले बिहानको 6 बजेको छ। सामुदायिक सूचना नेटवर्क सीआईएनबाट अब प्रसारण हुँदैछ साझा खबर।
शुभप्रभात, यो सीआईएन को साझा खबर हो। उषा तामाङसँगै राजन रुचालको तपाईंलाई स्वागत छ।
सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर.com र मोबाइल एप सीआईएनबाट पनि सुन्न सकिन्छ।
आज 2081 साल वैशाख 6 गते बिहिबार, अप्रेल 18 तारीक सन् 2024, नेपाल सम्बत 1144 चैत शुक्ल पक्षको दशमी तिथि, आज विश्व सम्पदा दिवस।
साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
काठमाडौँ उपत्यकाका सामुदायिक विद्यालयमा विद्यार्थीको चाप बढ्दै, भर्ना अभियान प्रभावकारी बनाउन स्थानीय सरकारको भूमिका महत्वपूर्ण, आगामी शैक्षिक सत्रका लागि अहिलेदेखि नै पाठ्य पुस्तक छाप्न शुरू।
बागमती प्रदेशमा खाना खाजा र बैठक भत्ता संघको भन्दा 4 गुणासम्म धेरै, गण्डकीमा संसद अधिवेशन आह्वान, सुदूरपश्चिममा समाजवादीका उम्मेद्वारप्रति एमालेको विमति।
सार्वजनिक ऋण 2.5 अर्ब घट्यो, तातोपानी नाकाबाट पछिल्लो 9 महिनामा झण्डै 1300 भन्दा धेरै विद्युतीय सवारी साधन आयात, राजमार्ग विस्तारको असर, वासस्थान मासिँदा वन्यजन्तु बस्ती पसे।
विश्वभर तापक्रम बढ़ाइरहेको प्रणाली एल निनोको प्रभाव सकिएको वैज्ञानिकको दावी, रूस युक्रेन युद्धका क्रममा 50,000 भन्दा धेरै रूसी सैनिकको मृत्यु, जापानमा 6.4 म्याग्नेच्युडको भूकम्प।
र आईपीएल क्रिकेटमा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सलाई हरायो, रियल म्याड्रिड र बायर्न म्युनिक च्याम्पियन्स लीग फुटबलको सेमी फाइनलमा प्रवेश।
सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
साझा खबरको सबैभन्दा शुरूमा काठमाडौँ उपत्यकाका सामुदायिक विद्यालयमा विद्यार्थीको चाप बढ़दै गएको प्रसंग।
देशभरका अधिकांश सामुदायिक विद्यालयमा विद्यार्थी अभाव प्रमुख समस्या बनिरहेको छ। भर्ना भएका विद्यार्थी टिकाइराख्नु झन ठूलो चुनौती छ, तर उपत्यकाका केही विद्यालयमा भने विद्यार्थी भर्नाको चाप थेगी नसक्नु छ। उनीहरू क्षमताभन्दा बढ़ी विद्यार्थी भर्ना गर्नुपर्ने दबावमा छन्। विद्यालयको भौतिक संरचना र जनशक्तिले नथेग्ने भएपछि भर्ना हुन आएका विद्यार्थीलाई जबरजस्ती फर्काउनुपर्ने बाध्यतामा उनीहरू छन्। शैक्षिक गुणस्तर सुधारेर अब्बल ठहरिएका यहाँका सामुदायिक विद्यालयमा पर्याप्त कक्षा कोठाको अभाव, शिक्षक कर्मचारी नहुनु, खेल मैदान तथा खाली ठाउँ अभाव, क्यान्टिन बलियो आर्थिक स्रोतको अभावसँग भने जुधिरहेका छन्। यसतर्फ सरकारको ध्यान नगएको उनीहरूको गुनासो छ। गत शैक्षिक सत्रमा 2300 विद्यार्थी भर्ना गरेको मध्ये बानेश्वर स्थित रत्नराज्य स्कूलमा यसपटक पनि भर्ना फारम लिनेको संख्या अत्याधिक छ, तर नयाँ संरचना नथपिएका कारण गत वर्षभन्दा बढ़ी विद्यार्थी भर्ना गर्न नसक्ने विद्यालयको भनाई छ। दरबार हाईस्कूल भानु माविमा पनि विगतमा भन्दा विद्यार्थीको चाप बढ़ी छ। यहाँ कक्षा कोठा लगायत भौतिक संरचना अभाव रहेकाले धेरै विद्यार्थी भर्ना गर्न नसकिने विद्यालयकी प्रधानाध्यापक शारदा पौडेलले बताउनुभयो। उहाँका अनुसार नयाँ शैक्षिक सत्रका लागि लिएको प्रवेश परीक्षामा 781 जना विद्यार्थी उत्तीर्ण भएका छन्। यहाँ विद्यार्थी सोमबारदेखि भर्ना भइरहेका छन्। ललितपुरको बुङमतीमा रहेको आदर्श सिल युवक माविका अवस्था पनि भानु मावि र रत्नराज्य स्कूलको भन्दा फरक छैन। सोही कारण विद्यार्थी छनौट गर्न प्रवेश परीक्षा लिएको छ। गत शैक्षिक सत्रमा यस विद्यालयले 2000 भन्दा बढ़ी विद्यार्थी भर्ना गरेको थियो। यस वर्ष पनि यही हाराहारीमा भर्ना गरिने विद्यालय प्रशासनले जनाएको छ। भक्तपुरको च्यामासङमा रहेको बागीश्वरी माविले त आसपासका विद्यालयलाई समेत विद्यार्थी दिइरहेको छ। आफूले भर्ना गर्न नसकेको विद्यार्थीलाई छिमेकका विद्यालयमा पठाउँदै आएको हो।
अहिले विद्यालय भर्ना अभियान चलिरहेको छ। हरेक वर्ष विभिन्न नाराका साथ भर्ना अभियान चल्ने भए पनि 2,13,000 बालबालिका विद्यालय बाहिरै रहने गरेको सरकारी तथ्याङ्कले देखाउँछ। अर्कोतर्फ भर्ना भएका मध्ये झण्डै आधा जति विद्यार्थीले बीचमै पढ़ाई छोड्ने गरेको पनि अध्ययनहरूले देखाएका छन्। विद्यालय भर्ना अभियानलाई कसरी प्रभावकारी बनाउन सकिएला? शिक्षाविद डाक्टर विद्यानाथ कोइरालाको सुझाव छ।
त्यो त कतिसम्म थाहा हुन्छ भने पालिकालाई मात्रै होइन कि स्कुलमा पनि केटाकेटीलाई सोध्यो भने ती तुरुन्तै थाहा हुन्छ, त्यहीँ तिम्रोहरूको नजिकै को पढ्छ को पढ्दैन भन्यो भने बच्चाहरूले भन्छन्। त्यो ठुलो समस्या त हुँदै होइन क्या, त्यो भएपछि त्यो घरमा मात्रै गएर त्यसलाई कसरी मनाउने कसरी फकाउने अथवा उसले खोजेको के हो त्यो चाहिँ नि आर्थिक कारणले हो कि शैक्षिक कारणले हो कि शिक्षकको व्यवहारले हो कि वा चाहिँ नि बाबुआमाको अभिमुखीकरणले हो कि वा केले हो भनेर भने खोजेर त्यसको आधारमा उत्तर गरेको भएदेखि बडो ठिक हुन्थ्यो। यो नचाहिँ नि रमाइलो डङ्का पिटाउने भन्छन् नि पहिले पहिलेको भाषामा, त्यो डङ्का पिटाउने काम त हो तर यसले माखो मर्छ भन्ने मलाई पत्यार छैन।
स्थानीय सरकारले चासो दिएनन् मानिलिउँ, अथवा अरू चासो दिनुपर्ने सरकारवालाहरूले पनि चासो दिएनन्, शिक्षकले चाहिँ के गर्नुपर्छ होला, के सुझाव छ तपाईँको?
मैले देख्ने चाहिँ दुई चारवटा कुराहरू छन्। एउटा त के हो भने शिक्षकले विद्यार्थी आएपछि मात्रै पढाउँछु भन्ने जुन ढङ्ग छ त्यो पुरै भत्काइदिनुपर्छ, अति भयो। किनभने विद्यार्थी छैनन् त्यसैले आएनन्, विद्यार्थी छन् आउन सक्दैनन् त्यसो भए घर घर पढाउनुपर्छ, नभए भने उसलाई चाहिँ सधैँ लाउन सकिँदैन, समय समयमा पढाउनुपर्छ, कुनै तरिका त गर्न सक्थ्यो नि त, त्यो त शिक्षकले सक्ने हो नि। त्यसो नभए त बाबुआमाले पठाएनन् त्यसो भए बाबुआमालाई पढाउनु पर्छ, जिम्मेवार भएको भए त्यो किसिमको गर्नुपर्थ्यो, मलाई लाग्छ त्यसरी गर्नुपर्छ भन्ने देख्छु मैले।
यसबीच नाम परिवर्तनका सन्दर्भमा निजी विद्यालयका सञ्चालकले काठमाडौँ महानगरपालिकामा धमाधम सम्पर्क गर्न थालेका छन्। अंग्रेजीमा नामाकरण गरिएका विद्यालयलाई नेपाली झल्काउने नाम परिवर्तन गर्ने अभियान काठमाडौँ महानगरपालिकाले शुरूआत गरेको छ। काठमाडौँ महानगरपालिकामा पूर्व प्राथमिक तहदेखि कक्षा बाह्रसम्मका करिब 771 विद्यालय दर्ता रहे पनि 512 सञ्चालनमा रहेका छन्। तीमध्ये 324 विद्यालयको नाम अंग्रेजीमा राखिएका छन्। अंग्रेजीमा नामाकरण गरिएका विद्यालयलाई नाम परिवर्तनका लागि सम्पर्क राख्न 7 दिनको समय दिइएको थियो भने नाम प्रस्तावको प्रस्ताव ल्याउन 35 दिनको म्याद दिइएको थियो। काठमाडौँ महानगरपालिका शिक्षा विभागका प्रमुख सरस्वती पोखरेलले अंग्रेजी नामाकरण गरिएका विद्यालयलाई नाम परिवर्तनका लागि सार्वजनिक सूचना दिनुका साथै विद्यालयमा पत्र बुझाएको जानकारी दिँदै भन्नुभयो, पत्र पठाएका मध्ये करिब 200 जति सम्पर्क राख्न आएका छन्। उहाँका अनुसार करिब 125 विद्यालयले अटेर गरेर बसिरहेका छन्। यसैबीच यस वर्षको शैक्षिक सत्र शुरू हुनु अघि नै पाठ्यपुस्तक छापेर बिक्री वितरण गरिसकेको जनक शिक्षा सामग्री केन्द्रले 2082 लागि समेत पुस्तक छाप्न थालेको छ। पाठ्यक्रम विकास केन्द्रबाट स्वीकृति लिएर बुधबारदेखि जनक शिक्षाले आगामी शैक्षिक सत्रका लागि 5-10 कक्षासम्मको पाठ्यपुस्तक छाप्न थालेको जानकारी दिएको छ।
शिक्षापछि अब भान्साको कुरा। फलफूल तरकारीको छनौट गर्दा मौसमीमै जोड़ दिन प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले अनुरोध गरेको छ। बेमौसममा उत्पादन गरिने फलफूल तरकारी लगायत खाद्यान्नको तुलनामा मौसमीमा विषादीको प्रयोग निकै कम हुने भएकाले मौसमी खानेकुरामा जोड़ दिन केन्द्रले अनुरोध गरेको हो। कृषि केन्द्रीय प्रयोगशालाका अनुसार 45% भन्दा धेरै मात्रामा विषादी अवशेष प्रयोग भएको तरकारी तथा फलफूल स्वास्थ्यका लागि हानिकारक मानिन्छ। यस्तै 35-45% बीचको मात्रामा विषादी भेटेको तरकारी तथा फलफूल केही दिन कुरेर प्रशोधन गरेर मात्रै प्रयोग गर्नुपर्छ। प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका विषादी व्यवस्थापन शाखाका प्रमुख मनोज पोखरेलले हेर्दा आकर्षक देखिने बेमौसमी तरकारी भन्दा मौसमी नै स्वास्थ्यका लागि फाइदाजनक हुने बताउनुभयो।
पहिलो कुरा हामीले के जान्न जरुरी छ भने हाम्रो भान्सामा सकेसम्म एउटै प्रकारको अथवा चाहिँ बेमौसमी तरकारीहरू मात्र खाने बानी चाहिँ गर्नु हुँदैन। बेमौसमी तरकारीहरूमा रोग किराहरूको समस्या अलिक बढी नै चाहिँ देखिने चाहिँ गरिराखेको पनि छ र मौसमी चिजहरू चाहिँ हामीले एउटा चाहिँ छनौट गर्दाखेरि मौसमी चिजहरू होइन त्यो सिजन अनुसारको चिजहरू चाहिँ छनौट गर्नु धेरै राम्रो हुन्छ एउटा छनौट गर्दा। दोस्रो कुरा चाहिँ हामीले छान्दाखेरि होइन थोरै किराले खाएको छ भने हिचकिचावट गर्छौँ त्यो गर्नु हुँदैन। हेर्नुहोस् है त्यहाँ किराले खाएको छ किराहरू देखिएको छ भने त्यो सेफ हो कि जुन सुन्दर छ किरैले खाएको छैन त्यस्तो भन्दा चाहिँ थोरै किराले होइन कुनै भाग चाहिँ खाएको अथवा किरा देखिएको चिज चाहिँ सेफ हो। तेस्रो कुरा चाहिँ छनौट गर्दाखेरि एउटै किसिमको तरकारीहरू नगर्नुहोस्। भान्डा मात्रै चाहिँ भान्सामा चाहिँ होइन त्यो मात्रै नखाने विभिन्न जरे बालीहरू गेडागुडीहरू अनि त्यसपछि कतिपय त अझ हाम्रो चाहिँ होइन वन जंगलमा पनि पाइने कन्दमूलहरू फरक फरक खालको तरकारीहरूको छनौट गर्ने।
अब राजनैतिक प्रसंग मुख्यमन्त्री नियुक्तिको विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा गण्डकी प्रदेशसभाको बैठक आह्वान गरिएको छ। प्रदेश प्रमुख डिलीराज भट्टले शुक्रबार 3 बजेका लागि संसद अधिवेशन आह्वान गर्नुभएको हो। गण्डकी प्रदेशको मन्त्री परिषद बैठकले संसद अधिवेशन डाक्न प्रदेश प्रमुखलाई सिफारिश गर्ने मंगलबार निर्णय गरेको थियो। उक्त सिफारिशपछि प्रदेश प्रमुखले बुधबार हिजो नेपालको संविधानको धारा 183 उपधारा 1 बमोजिम बैठक आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डी प्रसाद अरियालले जानकारी दिनुभयो। बैठक आह्वान गरिएको प्रति गण्डकीको कांग्रेस संसदीय दलले भने विमति राखेको छ। कांग्रेस संसदीय दलका नेता सुरेन्द्र राज पाण्डेले बुधबार हिजो नै विज्ञप्ति जारी गर्दै बैठक आह्वान गर्नु गैर जिम्मेवारी कदम भएको उल्लेख गर्नुभएको छ। यसैबीच एमाले केन्द्रको निर्देशन नआएसम्म एकीकृत समाजवादीलाई समर्थन गर्न नसकिने जनाएपछि सुदूरपश्चिमको मुख्यमन्त्री चयन भने अन्यलमा परेको छ। सत्ता गठबन्धनमा सुदूरपश्चिमको नेतृत्व समाजवादीलाई दिने मंगलबार सहमति भए पनि एमाले समर्थन नगर्दा सरकार गठन प्रक्रिया लम्बिएको हो। समाजवादीको हिजोको सचिवालय बैठकले प्रदेश संसदीय दलका नेता दीर्घ सोडारीलाई मुख्यमन्त्रीमा अघि सार्ने निर्णय गरिसकेको छ, तर एमाले उहाँलाई मुख्यमन्त्रीमा समर्थन गर्न नसकिने र अर्को पठाउनुपर्ने अडान लिएको छ। एमाले संसदीय दलका नेता राजेन्द्र सिंह रावलले पार्टीबाट स्पष्ट निर्देशन नआएसम्म समर्थन गर्न नसकिने बताउनुभयो।
सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा खेतबारी जोत्न ट्राक्टर प्रयोग गर्ने किसानको संख्या बढ्यो।
त्यही गोरुकै विकल्पको रूपमा हामीले मिनी ट्र्याक्टर जस्तै सुबोधनमा खुल्ला बित्तिकै हामीले पहल गर्यौं।
सार्वजनिक ऋण 2.5 अर्ब घट्यो। तातोपानी नाकाबाट पछिल्लो 9 महिनामा झण्डै 1300 विद्युतीय सवारी साधन आयात लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
गर्मीयामको शुरूआतसँगै वनमा आगलागी भइरहेको देख्नुभयो भने एक्लै वा सीमित संख्याका नागरिक मात्रै निभाउन शुरू नगर्नुहोस्।
यस बारेमा वन समूहका पदाधिकारी जनप्रतिनिधि सुरक्षा निकायसँग सरसल्लाह गर्नुहोस् र मिलेर आगो निभाउन जानुहोस्।
आगो निभाउन जाँदा नाइलन वा पोलिस्टरका लुगा नलगाउनुहोस्। के कस्ता सामग्री लैजाने भन्ने बारेमा पहिले नै छलफल गर्नुहोस्।
आगलागी भइरहेको स्थान, हावाको गति, मौसमी अवस्थाको विश्लेषण गर्नुहोस् र सुरक्षित स्थानतर्फ जानु परे उपयुक्त बाटो पनि निश्चित गर्नुहोस्।
आगलागी भइरहेको स्थान भन्दा 10 वा 15 मिटर वरपर स्याउला, सोतर, सुकेका हाँगा लगायत जम्मा गर्नुहोस्। यसरी अग्निरेखा बन्दा आगो अरू ठाउँमा फैलिन पाउँदैन।
दिउँसो वा त्यसपछिको समय भन्दा पनि बिहान पखको समयमा आगलागी निभाउने गरी योजना बनाउनुहोस्।
सामुदायिक वन उपभोक्ता महासंघ नेपाल र अकोराब सीआईएन।
हेलो, पुलिस स्टेसन लौन, तपाईँहरू झट्टै यो जिल्ला अस्पताल लिएर आइदिनु पर्यो।
तपाईँहरू जस्तो असल छिमेकीलाई चाहिँ धेरै धन्यवाद है। हामीलाई बेलैमा खबर गरिदिनु भएर थप अप्रिय घटना हुन पाएन। यसरी अग्निजन्य हिंसा, महिला हिंसा गर्नेलाई त कानून बमोजिम दण्ड सजाय हुन्छ। ल, यसलाई लिएर हिँड्नुहोस् त।
सावधान, पेट्रोल, मट्टीतेल जस्ता ज्वलनशील पदार्थ लगायत तेजाब, करेन्ट आदिले जलाई ज्यान मार्ने, अंगभंग गर्ने, शारीरिक क्षति पुर्याउने जस्ता आपराधिक कार्य गर्नेलाई प्रचलित कानून अनुसार कडा भन्दा कडा सजाय तथा जरिमानादेखि जन्म कैदसम्म हुने व्यवस्था छ। त्यस्ता कार्य नगरौ, नगराउ।
अग्निजन्य हिंसा भएमा उजुरी गर्न प्रहरीको नम्बर 100 मा र अन्य आवश्यक सहयोगको लागि बीबीएस नेपालको फोन नम्बर 01-5455-689 सम्पर्क गर्नुहोला।
बीबीएस नेपाल र सीआईएन।
सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
तपाईं अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएन को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
नयाँ पत्रिका दैनिकको पहिलो पृष्ठमा बागमती प्रदेशमा खाना खाजा र बैठक भत्ता संघको भन्दा चार गुणासम्म धेरै शीर्षकमा टेकराज थामीले लेख्नु भएको खबर छ। संघीय सरकारले बैठक तथा सेमिनारमा खानाका लागि प्रति सहभागी 150 रूपियाँसम्म खर्च गर्न सकिने निर्देशिका बनाएको छ, तर यही शीर्षकमा बागमती प्रदेश सरकारले 600 रूपियाँ खर्च गर्दै आएको छ। संघ भन्दा बागमतीको यो दर रेट चार गुणा धेरै हो। खानामा मात्रै होइन, अरू शीर्षकमा पनि संघको भन्दा बागमतीको दर रेट अस्वाभाविक छ। संघीय सरकार अन्तर्गत अर्थ मन्त्रालयले जारी गरेको कार्यसञ्चालन निर्देशिका 2070 मसलन्द शीर्षकमा प्रति सहभागी 100 रूपियाँ मात्रै खर्च गर्न सकिने दर रेट तोकिएकोमा बागमती प्रदेश सरकारले 300% धेरै अर्थात 300 खर्च गर्दै आएको छ। त्यस्तै खाजामा संघीय सरकारले प्रति सहभागी 150 रूपियाँ तोकेकोमा बागमतीले 266% धेरै 400 रूपियाँ दर रेट चलाएको छ। बागमतीले प्रदेश सार्वजनिक खर्चको मापदण्ड 2078 एक वर्ष अघिदेखि कार्यान्वयनमा ल्याएको हो। सो मापदण्ड अनुसार बागमती प्रदेशका प्रमुख सचिव, प्रदेश सचिव वा प्रदेश कानून बमजिम गठित आयोगका पदाधिकारीको अध्यक्षतामा भएको बैठकमा 2000 रूपियाँ भत्ता लिने व्यवस्था छ, जबकि संघीय सरकारमा संवैधानिक पदाधिकारी वा राजपत्र विशिष्ट श्रेणीको अध्यक्षतामा भएको बैठकमा 1500 रूपियाँ लिने व्यवस्था छ। यसमा महालेखा परीक्षकको कार्यालयले प्रश्न उठाएको छ।
कान्तिपुर दैनिकको पहिलो पृष्ठमा कांग्रेस सांसद खड्काद्वारा स्काउटको 12 रोपनी जग्गा र भवन कब्जा भनेर खबर छापिएको छ। सुदीप कैनीले यो खबर लेख्नु भएको हो। स्वयंसेवी संस्था नेपाल स्काउट केन्द्रीय कार्यालय लैनचेर स्थित 3 रोपनी जग्गा भाडामा लिएका सांसद तथा कांग्रेस केन्द्रीय सदस्य दीपक खड्काले आसपासकामा थप 9 रोपनी जग्गा हडप्नु भएको खबरमा उल्लेख गरिएको छ। स्काउटका जग्गा र भवन नियन्त्रणमा लिएका खड्काले 15 वर्षदेखि अन्य व्यापारिक संस्थालाई पनि भाडा दिएर असुलिरहेको खबरमा भनिएको छ। स्काउटको सम्पत्ति खाली गर्न अदालतले आदेश दिँदा पनि उहाँलाई सरकारले हटाउन सकेको छैन। संखुवा सभाबाट निर्वाचित सांसद खड्कालाई स्काउटलाई फिर्ता गर्नु भनी पाटन उच्च अदालतले 2 वर्ष अघि फैसला गरेको थियो। अदालतको फैसला समेत नमानेको भन्दै स्काउटले जग्गा तथा भवन फिर्ता गराउन राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, गृहमन्त्री, खेलकुद मन्त्री, सबै सांसदहरू, संसदीय समितिहरू, काठमाडौँ महानगरपालिका, जिल्ला प्रशासन कार्यालय, प्रहरी लगायत राज्यका सबैजसो निकायलाई पत्रचार गरेर हारगुहार गरिसकेको छ, तर कतैबाट पनि सुनवाई नभएको स्काउटले जनाएको खबरमा भनिएको छ। त्यस्तै कान्तिपुर दैनिकमै राजमार्ग विस्तारको असर, वासस्थान मासिँदा बस्ती पसे अजिंगर भनेर पर्वत पोर्तेलले विराटनगरबाट लेख्नु भएको खबर छापिएको छ। मेचीनगर 7 सतीघट्टा चिया बगानमा गत चैत 20 करिब 9 फीट लामो अजिंगर देखियो। केही स्थानीयले ढुंगा हानेर मार्ने प्रयास गर्दा गर्दै संरक्षण कर्मीको एउटा टोली पुगेर अजिंगरको उद्धार गरी पाँच पोखरी सामुदायिक वनमा ल्याएर छाडिदिए। त्यसको 4 दिनपछि मेचीनगर 4 आमडाँगीमा 5 फीट लामो अजिंगर भेटियो। उक्त अजिंगरलाई पनि उद्धारपछि तेलपानी सामुदायिक वनमा ल्याएर छाडिएको छ। चैत 30 फेरि मेचीनगर 7 जोरसिमल क्षेत्रमा 7 फीट लामो अर्को अजिंगर फेला पर्यो। त्यसलाई पनि स्थानीयबाट जोगाउँदै उद्धार टोलीले नजिकको सिमसार क्षेत्रमा ल्याएर छाडिदिएका छन्। गत चैतको अन्तिम सातामै 3 अजिंगर बस्ती आसपासमा फेला पर्नुमा 3 वासस्थानको क्षयीकरणलाई कारण मानिएको छ। पूर्व पश्चिम राजमार्गको काकडभिट्टा लौकही 4 लेन सड़क विस्तारका क्रममा रूख कटान भएपछि त्यहाँ आश्रित पशुपन्छी, सरीसृप तथा वन्यजन्तुहरू तितरबितर भएका छन्। त्यहाँ फागुनको दोस्रो साताबाट रूख बिरूवा काट्ने काम शुरू भएको र त्यसले वन्यजन्तुलाई असर गरेको खबरमा भनिएको छ।
अर्थ वाणिज्य पृष्ठमा सार्वजनिक ऋण 2.5 अर्ब घट्यो शीर्षकमा यज्ञ बन्जारीले लेख्नु भएको खबर छ। गत फागुनको तुलनामा चैतमा सरकारको वा सरकारी ऋण करिब 2.5 अर्ब रूपियाँले घटेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत फागुनमा शान्तसम्म तिर्न बाँकी सरकारी ऋण 23.88 अर्ब रहेकामा गत चैतसम्म आइपुग्दा घटेर 23.85 अर्ब 79 करोड़ रूपियाँ कायम भएको हो। यस अवधिमा सरकारले
धेरै आन्तरिक ऋणको भुक्तानी गरेकाले कुल तिर्न बाँकी सार्वजनिक ऋण 2,47,00,000,00,000 रूपियाँले घटेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ। सोही पृष्ठमा 1260 विद्युतीय सवारी साधन आयात शीर्षकमा सिन्धुपाल्चोकबाट ऋषिराम पौड्याले लेख्नु भएको खबर छ। भूकम्पपछि चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानीबाट व्यापारी कारोबार सहज हुँदै जाँदा विद्युतीय सवारी साधनको आयात बढ़दै गएको छ। मुलुकमा विद्युतीय सवारी साधनको प्रयोग बढ़दै गएका कारण चीनबाट हुने आयात पनि बढ़ेको हो। गत वर्षको तुलनामा चालू वर्षमा निजी र सार्वजनिक सवारी साधनको आयात बढ़ेको छ। पेट्रोलियम भण्डारण स्थलको काम शुरू शीर्षकमा सञ्जु पौडेल र सीमा तामाङले लेख्नु भएको खबर छ। जग्गा खरिद गरेको लामो समयपछि रूपन्देहीको ओम सतिया र रोहिणी गाउँपालिकाको सीमा क्षेत्रमा नेपाल आयल निगमले बुधबारबाट पेट्रोलियम भण्डारण स्थलको जग्गा समयाउने र रिटेनिङ वाल निर्माणको काम शुरू भएको छ। खाड़ीमा भीषण वर्षा, नेपालमा सयौं यात्रु अलपत्र शीर्षकमा सोही पृष्ठमा सूरज कुवरले लेख्नु भएको खबर छ। यूएई लगायत खाड़ी क्षेत्रमा सोमबार रातिदेखि परेको भीषण वर्षाका कारण उडान रोकिँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सयौं यात्रु अलपत्र परेका छन्। दुबईबाट बाहिर जाने उडान अझै नियमित भइसकेका छैनन्। त्यहाँ फेरि यात्रु अलपत्र पर्ने भएकाले अहिले ट्रान्जिट यात्रुलाई पठाइएको छैन।
साझा खबरमा अब हेलो सीआईएन सजना तिमल सिन्हाबाट।
प्युठानबाट नीरज विकले, राप्ती प्रादेशिक अस्पतालमा पाठेघर खसेका महिलाको निशुल्क उपचार हुन्छ कि हुन्न भनेर जिज्ञासा राख्नु भएको छ। नीरजजी, तपाईँको जिज्ञासा मेटाउँदै हुनुहुन्छ अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर पद्मराज अधिकारी।
प्रक्रिया त होइन, सामान्य अब त्यो गाइनेको ओपिडीमा जचाउनु पर्यो, त्यसपछि डाक्टरहरूले अपरेसन गर्ने पर्ने रहेछ भने डेट दिनुहुन्छ, त्यसपछि त्यसमा अपरेसन हुन्छ निशुल्क।
नमस्कार, झापा जिल्लाबाट म प्रशान्त लिम्बू बोलेको हो। लाइनबाट चाहिँ राइस कुकरमा खाना पकाइ खाँदाखेरि चाहिँ यसले दीर्घकालीन रूपमा चाहिँ दम रोग ल्याउँछ भन्ने खालको कुरो सुनिन्छ, यो वास्तवमा हो भएन?
बिजुलीबाट खाना पकाउँदा दम रोग लाग्ने वा लागेको भन्ने बारेमा अहिलेसम्म कुनै तथ्य नभेटिएकाले यस्तो हल्लाको पछि नलाग्न अनुरोध गर्दछौ।
नमस्कार, म दाङको लमै नगरपालिका 3 जखेरा टोलबाट उमेश बन्जारे। हाम्रो लमै नगरपालिकामा भूमिहीन सुकुम्बासीहरूको जग्गा नाप जाँचको काम हाल जखेरा टोलमा अवस्थित करिब 15% जग्गा मात्रै नापेर अलपत्र परेको महिनौ भयो। उसो त सरकारले 2066 पछि भोगचलन गर्दै आएका भूमिहीन सुकुम्बासीहरूको जग्गा नापजोक पछि हस्तान्तरण गर्ने भनेको सुनिन्छ। यद्यपि दशकौंदेखि यस क्षेत्रमा बसोबास गरेका हामी सुकुम्बासीहरू यसपालि पनि आफ्नो जग्गा नापजात हुँदा हुँदै बीचमै अलपत्र पर्दा अन्यलमा परेका छौं। कृपया यसको बाँकी काममा विलम्ब किन भएको होला?
सरकारले गत चैत 8 गते तत्कालीन राष्ट्रिय भूमि आयोग विघटन गर्ने निर्णय गरेकाले हालका लागि सबै काम रोकिएको छ। अब सरकारले फेरि नयाँ आयोग गठन गर्ने वा पुरानैलाई निरन्तरता दिने निर्णय गरेपछि मात्रै भूमि व्यवस्थापनको काम सुचारू हुनेछ। तपाई जुनसुकै बेला हाम्रो आइभीआर नम्बर 01-5268-646 फोन गरेर आफ्नो प्रश्न, जिज्ञासा, गुनासा, समस्या अनि प्रतिक्रिया रेकर्ड गर्न सक्नुहुन्छ।
साझा खबरमा अब विदेशको खबर। विश्वभर तापक्रम बढ़ाइरहेको शक्तिशाली मौसमी प्रणाली एल निनोको प्रभाव सकिएको वैज्ञानिकले बताएका छन्। हरेक 2-7 वर्षको अन्तरमा देखिने यो प्रणाली अहिले कमजोर भएको अस्ट्रेलियाको मौसम विज्ञान ब्यूरोले जनाएको छ। ब्यूरोका अनुसार हाल एल निनोको प्रभाव सकिएर प्रशान्त महासागर पर्याप्त रूपमा चिसो भएको छ। यसपटक देखिएको एल निनो सन् 1950 यताकै शक्तिशाली रहेको पनि ब्यूरोले बताएको बीबीसीले जनाएको छ। रूस युक्रेन युद्धका क्रममा 50,000 भन्दा धेरै रूसी सैनिकको मृत्यु भएको बीबीसीले दावी गरेको छ। पहिलो वर्षको तुलनामा दोस्रो वर्ष अग्रपंक्तिमा खटिने 25% बढ़ी सैनिकको मृत्यु भएको बीबीसीले दावी गरेको हो। र जापानमा हिजो राति 6.4 म्याग्निच्युडको भूकम्प गएको छ। स्थानीय समयअनुसार राति 11:14 जाँदा सिकोकु टापुमा भूकम्प गएको जापानी संचार माध्यमले जनाएका छन्। हालसम्म भूकम्पपछि कुनै पनि भौतिक क्षति वा घाइते भएको रिपोर्ट प्राप्त नभएको बताइएको छ।
साझा खबरमा अब खेल खबर। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सलाई हराएको छ। राति अबेर सकिएको खेलमा दिल्लीले गुजरातलाई 6 विकेटले हराएको हो। टस हारेर पहिला ब्याटिङ गरेको गुजरातले दिएको 90 रनको सामान्य लक्ष्य दिल्लीले 8/5 बलमा 4 विकेटको क्षतिमा भेटायो। आईपीएलमा आज पंजाब किंग्स र मुम्बई इण्डियन्स बीच नेपाली समयअनुसार बेलुकी 7:45 खेल हुनेछ र रियल म्याड्रिड र वारियन म्युनिक च्याम्पियन्स लीग फुटबलको सेमी फाइनलमा प्रवेश गरेका छन्। राति भएको खेलमा म्यान्चेस्टर सिटीलाई पेनाल्टी सुट आउटमा 4-3 हराउँदै रियल अन्तिम चारमा पुगेको हो। रियल र सिटी बीच क्वार्टर फाइनलको दोस्रो लेगको निर्धारित र थप समय 1-1 बराबरीमा टुंगिएपछि पेनाल्टी सुट आउट भएको थियो। यस्तै वारियन म्युनिकले आर्सनललाई दोस्रो लेगमा 1-0 हराएपछि समग्रमा 3-2 नतिजासहित अन्तिम चारमा स्थान बनाएको छ।
कृषिमा यान्त्रीकरण बढ्दै रिपोर्ट, अरू खबर र कार्टुन पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
यही हो मौका, हेरौ दिसौ वर्ष भरि ढुक्क, रिचार्ज गरौ दिसौ मात्र 3000 ले पक्का, फुल अन मनोरञ्जन मस्ती अनि धेरै खुशी, इस होम 3000 मा रिचार्ज गरौ वर्षै भरि, बिसन 81 दिस होम बिसन 81 मात्र रु 3000 मा वर्ष भरि दिस होम रिचार्ज गर्नुहोस्। लकी ड्र मा थप अर्को एक महिनादेखि एक वर्षसम्म फ्री हेर्ने अवसर प्राप्त गर्नुहोस्। यही हो दिस होम बिसन 81, किन कुर्ने 84।
दिस होम, खुशीको कनेक्शन।
सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
साझा खबरमा अब कृषिमा यान्त्रीकरणको प्रसंग। पछिल्लो तथ्याङ्क अनुसार नेपालमा आधुनिक उपकरण प्रयोग गरी खेती गर्ने किसानको संख्या 40% भन्दा बढ़ी छ, जसको अर्थ हो कृषिमा यान्त्रीकरण बढ़दै गएको छ। 41,31,000 घर परिवार कृषिमा आबद्ध छन् र उनीहरूमध्ये 16,39,000 किसानले ट्याक्टरको प्रयोग गरिरहेका छन्। तराई र समर्थन क्षेत्रमा मात्रै नभई हिमाली जिल्ला जुम्लामा पनि पछिल्लो समय कृषिमा यान्त्रीकरण बढ़िरहेको छ।
कृषि औजारको नाममा जुम्लाका अधिकांश किसानसँग सदियौं पुरानो हलो कोदालो रहसिया छ। गोरुको सहायताले खनजोत भइरहेको जुम्लाका धेरै ठाउँहरूमा एक वर्षमा औसत 20 दिन जोत्न 365 दिन गोरु पाल्नु पर्ने बाध्यता छ। यसमा पनि गत वर्ष लम्पी स्किन रोगले 567 गाईवस्तु मरे, जसमा 170 गोरु थिए। हलगोरु मरेपछि कतिपय किसान पुनः गोरु पाल्नु भन्दा मिनी टिलर अर्थात आधुनिक हलोमा आकर्षित भएका छन्। गुटीचौर 5 रामकुमार भण्डारी:
प्रायःको दुईटा गोरु नहुनु सक्छ, जस्तै जोड्ने एउटा हली भन्ने छ, हली खोज्नुपर्छ, तर गोरु नै छैन भनौँ न करिब करिब। जस्तै हाम्रै घरको गर्ने 15 गोरु मऱ्यो, अहिले त्यही गोरुकै विकल्पको रूपमा हामीले मिनी ट्र्याक्टर जस्तै सुबोधनमा खुल्ला बित्तिकै हामीले हल गर्यो।
जुम्लामा मिनी टिलर भित्रिएको 1 पुग्दैछ। गोरुबाट खेत जोत्दा बचेको ठाउँमा कोदालोले खन्न निकै कष्ट हुन्छ, तर मिनी टिलरले खेतको छेउ कुनो सहजै खनजोत गर्न सक्छ। यसले कार्यबोझ समेत घटाएको स्थानीय रूपा राउतले बताउनुभयो।
गोरुले जोतेपछि दायाँ बायाँ खुन्नुपर्छ, अनि महिलालाई दुःख हुन्छ, अनि ट्र्याक्टरले जोतेपछि दायाँ बायाँ आफै खुलिन्छ, अनि सहज हुन्छ।
मिनी टिलर किसानका लागि जति प्रभावकारी छ, लागत, श्रम र जनशक्तिका हिसाबले पनि कम खर्चिलो छ। 2077 राष्ट्रिय युवा प्रतिभाबाट सम्मानित जुम्ली युवा टक्क नेपालीले जिल्लामा कृषि यन्त्रका क्षेत्रमा काम गरिरहनु भएको छ। मिनी टिलर धान गहुँ जौ चुट्ने मेसिन बिक्री तथा मर्मत जुम्लामै भइरहेकोले पनि किसानले ढुक्कसँग प्रयोग गर्ने वातावरण मिलेको उहाँले बताउनुभयो।
तेल सेल हेर्ने, अब पलक फेर्ने, कार्पेटर हेर्ने, त्यस्तो त्यस्तो कुरा हामी सिकाछौँ। तर भित्री पुरी इन्जिनहरू बिग्रियो भने बनाउन सक्दैनन्, त्यो त तालिम प्राप्त मान्छे चाहिन्छ। हामीले तालिम पनि गरेका छौँ, हाम्रो भाइहरूले पनि गरेका छन्। यो सुपर जोनबाटै हामीले यो सर्भिस सेन्टर पहिला पाएका थियौँ, हामीले यहीँ हाम्रैमा बन्छ जो।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ स्याउ सुपर जोन जुम्लाले हरेक वर्ष 50% अनुदानमा किसानलाई मिनी टिलर वितरण गर्दै आएको छ। यस वर्ष 60 किसानलाई मिनी टिलर वितरण गरिएको कार्यालय प्रमुख खेमराज शाहीले बताउनुभयो।
चालु आर्थिक वर्ष 2080-81 कृषि यान्त्रीकरण औजार उपकरण वितरण भन्ने कार्यक्रम अन्तर्गत हाम्रो कृषक दाजुभाइहरूको 50% हाम्रो 50% हामीले 61 मिनी टिलर बजेटले भ्यायो। 61 कृषकहरूले बाँड्न हामी आज अन्तिम चरणमा गइरहेका छौँ।
कृषि औजार मध्ये किसानले जोत्नका लागि मिनी टिलर हलो अत्यधिक रुचाएका छन्। कृषि गणना 2078 अनुसार नेपालभर जम्मा 4,71,000 किसान परिवारले पावर टेलरको प्रयोग गरेका छन्। मान बहादुर कुँवर, सीआईएन रेडियो, नारी आवाज, जुम्ला।
रिपोर्टसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
काठमाडौँ उपत्यका सामुदायिक विद्यालयमा विद्यार्थीको चाप बढ्दै भर्ना अभियान प्रभावकारी बनाउन स्थानीय सरकारको भूमिका महत्वपूर्ण। आगामी शैक्षिक सत्रका लागि अहिलेदेखि नै पाठ्य पुस्तक छाप्न शुरू।
बागमती प्रदेशमा खाना खाजा र बैठक भत्ता संघको भन्दा 4 गुणासम्म धेरै। गण्डकीमा संसद अधिवेशन आह्वान। सुदूरपश्चिममा समाजवादीका उम्मेद्वारप्रति एमालेको विमति।
सार्वजनिक ऋण 2.5 अर्ब घट्यो। तातोपानी नाकाबाट पछिल्लो 9 महिनामा झण्डै 1300 विद्युतीय सवारी साधन आयात। राजमार्ग विस्तारको असर वासस्थान मासिँदा वन्यजन्तु बस्ती पसे।
विश्वभर तापक्रम बढ़ाइरहेको प्रणाली एल निनोको प्रभाव सकिएको वैज्ञानिकको दावी। रूस युक्रेन युद्धमा 50,000 भन्दा धेरै रूसी सैनिकको मृत्यु। जापानमा 6.4 म्याग्नेच्यूडको भूकम्प।
र आईपीएल क्रिकेटमा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सलाई हरायो। रियल म्याड्रिड र बायर्न म्युनिक च्याम्पियन्स लीग फुटबलको सेमी फाइनलमा प्रवेश। साझा खबरको अन्त्यमा कार्टुन लिएका छौं। यी हिमालय टाइम्स .com महेश बस्ताकोटीले बनाउनु भएको चसक्क शीर्षकको कार्टुन रहेको छ। यहाँ दोष लगाउन मिल्छ र भनेर गृहमन्त्रीले पटक पटक सहकारीको विषयमा आफूलाई चोख्याउन प्रयास गरिरहनु भएको कुरालाई व्यङ्ग्य गर्न खोजिएको छ। गृहमन्त्री रवि लामिछाने जस्ता देखिने व्यक्ति हुनुहुन्छ। अर्का एकजना व्यक्तिसँग उहाँ केही भनेर कुराकानी गर्दै हुनुहुन्छ। खास गरी सहकारी प्रकरणमा उहाँको नाम आएको आई छ। कहिले कुन सहकारीमा कहिले कुन सहकारीमा उहाँ जोड़िएको र आर्थिक हिनामिना भएको भनेर खबरहरू सार्वजनिक भएका छन्। तर उहाँले सार्वजनिक रूपमै म कतै पनि जोड़िएको छैन, जोड़िएको भए पनि मेरो नाम मात्रै जोड़िएको हो, मैले हिनामिना गरेको छैन, रकम लिएको छैन भनेर जवाफ दिँदै आउनु भएको छ। र तल चाहिँ यस्तो लेखिएको छ, के भकाउन मान्छेहरू, सबैभन्दा धेरै भोट ल्याएर जितेको मलाई दोष लगाउन मिल्छ र भन्या, म त भगवान हो नि।
हौस् त, प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। अहिलेलाई राजन रुचाल र उषा तामाङ विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।